यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास, बिम्स्टेकको 6ठौं शिखर सम्मेलन बैंकक सोचपत्र 2030 जारी गर्दै सम्पन्न। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बिम्स्टेकको शिखर सम्मेलन सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच थाइल्याण्डको बैंककमा भेटवार्ता। हावाको गति बढ़ेसँगै काठमाण्ड उपत्यकामा आज वायु प्रदूषणको मात्रा घट्यो। र चीनले अमेरिकी सामानमा थप 34% भन्सार कर लगाउने।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास, बिम्स्टेकको 6ठौं शिखर सम्मेलन सफल भएको बताउनु भएको छ। स्वदेश फर्कनु एक दिन अघि आज थाइल्याण्डको प्रिदिवानोम्याङ स्थित नेपाली दूतावासको कार्यालय अवलोकन गर्नुहुँदै प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ताका क्रममा मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले आफ्नै जग्गामा नेपाली राजदूतावास सञ्चालन भएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा यसका लागि थप पूर्वाधार विकास गर्नुपर्ने खाँचो औल्याउनुभयो। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले दूतावासको आफ्नै जग्गामा भवन भए पनि नयाँ भवन बनाउनु पर्ने र जग्गा पनि थप विस्तार गर्नुपर्ने अवस्थाबारे जानकारी गराउनु भएको थियो। आज साँझ दूतावासले प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा उहाँसहित भ्रमण दलका सदस्यहरू र थाइल्याण्ड स्थित नेपाली समुदायका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री ओली भोलि स्वदेश फर्कनुहुने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक शिखर सम्मेलनका मुख्य अन्तर्वस्तु र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा गहिरोसँग प्रतिध्वनि हुने बताउनु भएको छ। थाइल्याण्डको बैंककमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास, बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापन जस्ता बिम्स्टेक सम्मेलनका 3 आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकांक्षासँग गहिरो रूपमा प्रतिध्वनि हुने बताउनुभयो। उहाँले यस क्षेत्रका अर्थतन्त्रहरू समान छैनन् भन्ने कुरा स्वीकार गर्दै विशेष आवश्यकता भएका सदस्य राष्ट्रलाई सक्षम बनाउन प्राथमिकताका साथ सहयोग गर्न आग्रह गर्नुभयो। जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा संकट सिर्जना भएको बताउनुहुँदै हिमालयहरू एसियाका लागि पानीको स्रोत भएको बताउनुभयो। पहाड़हरूको दुर्दशा र पहाड़ महासागर बीचको सम्बन्धलाई उजागर गर्न नेपालले आगामी मे महिनामा सगरमाथा सम्वादको पहिलो संस्करण आयोजना गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो। बिम्स्टेकले 2 गतिशील क्षेत्रहरू दक्षिण एसिया र दक्षिण पूर्वी एसिया बीचको एक अद्वितीय सहकार्यको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एक अद्वितीय पुलको रूपमा यसले 1,80,00,00,000 भन्दा बढ़ी जनताको सामूहिक आकांक्षालाई समेट्ने बताउनुभयो। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले बिम्स्टेक राष्ट्रका अध्यक्षका हैसियतले थाइल्याण्डले विगत 3 वर्षदेखि बिम्स्टेक प्रक्रियालाई दूरदृष्टिका साथ अगाडि बढ़ाएकोमा प्रशंसा गर्नुभयो। शिखर सम्मेलनमा थाइल्याण्ड, बंगलादेश, भूटान, भारत, म्यानमा र श्रीलंका प्रधानमन्त्री प्रतिनिधिमण्डलका नेताहरूले सम्बोधन गर्नुभएको थियो। आजै बिम्स्टेकको 6ठौं शिखर सम्मेलन बैंककको सोचपत्र 2030 जारी गर्दै सम्पन्न भएको छ। व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुल्लापनको नारा अन्तर्गत बिमस्टेक बैंकक भिजन सहित छ बुँदे प्रस्ताव पारित गरेको छ। पारित प्रस्ताव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री फेथोङ थान सिनावात्राले बिमस्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजी गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यानमार र थाइल्याण्डलाई सहयोग गर्ने विषय सहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता जनताको सम्पर्क विस्तारका विषयहरू रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताउनुभयो। बिमस्टेक शिखर सम्मेलन सकिएपछि थाइल्याण्डको बैंकक स्थित होटल माडारिन ओरिएन्टलमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बीच करिब 45 मिनट भेटवार्ता भएको थियो। हामीले नेपाल भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं। भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ, बिमस्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढ़ाउन नयाँ साझेदारीका लागि यो संवाद महत्वपूर्ण हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताउनु भएको छ। थाइल्याण्डको बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि प्रधानमन्त्री मोदीले हामीले भारत नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गर्नु भएको छ। बिमस्टेकको शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गर्नु भएको हो। बिमस्टेकको सचिवालय बंगलादेशको ढाकामा रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अबदेखि तीनकुने र आसपासको क्षेत्रमा कोही कसैलाई पनि प्रदर्शन गर्न नदिन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले तीनकुने र आसपासका क्षेत्रमा प्रदर्शन गर्न नदिन चैत 15 पूर्व राजावादीको प्रदर्शनमा आपराधिक गतिविधिमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई कार्यवाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन र गणतन्त्रको रक्षामा लाग्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्रोत साधन पर्याप्त बनाउने उचित बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो। बैठकमा गृहमन्त्री रमेश लेखकले चैत 15 भएको तीनकुने घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो। गृहमन्त्री लेखकले तीनकुने घटना संविधान मास्ने र व्यवस्था उठ्याउने मनसाले पूर्व राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेकै कारण जनधनको क्षति हुन पुगेको बताउनुभयो। बैठकमा गृहमन्त्री लेखकले घटनामा परिमृत्यु भएका सबिन महर्जन र सुरेश रोजकको परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेर रकम निकासाका लागि प्रक्रिया अगाडि बढ़ाइएको र सबै घाइतेहरूको निशुल्क उपचारको व्यवस्था मिलाइएको पनि जानकारी गराउनुभयो। नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले सीमित स्रोत साधन रहेको भए पनि प्रहरी कम भन्दा कम क्षति हुने गरी अघि बढ़ेको बताउनुभयो। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अरियालले तीनकुने घटनामा अवस्था गम्भीर बनेपछि आवश्यकताको आधारमा बल प्रयोग भएको जिकिर गर्नुभयो। बैठकमा सांसदहरूले तीनकुने जस्तो संवेदनशील क्षेत्रमा आन्दोलनका लागि अनुमति दिन नहुने, घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, सुरक्षा निकायलाई प्रभावकारी बनाइनुपर्ने, संविधान विरोधी क्रियाकलाप रोक्नुपर्ने लगायतका विषयमा धारणा राख्नु भएको थियो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरू डाक्टर प्रकाश शरण महत, ज्ञानेन्द्र कार्की, पदम गिरी, सूर्य थापा र जुली कुमारी महतो लगायतले आगामी वर्षको बजेट पहुँचका आधारमा नछुट्याउन सुझाव दिनुभयो। सांसदहरूले आवश्यकताका आधारमा बजेट छुट्याउनुका साथै बजेट परिणाममुखी र उत्पादनमुखी हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले स्रोत सुनिश्चित गरेर मात्रै बजेट ल्याउन पनि सरकारलाई सुझाव दिनुभयो। बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले यस वर्षको प्रस्तावित बजेट 19.60 अर्ब रहेको जानकारी दिनुभयो। अर्थ सचिव उपाध्यायले अर्थ मन्त्रालयले वित्तीय अनुशासन कायम हुने गरी आर्थिक वर्ष 2082-83 बजेट निर्माणको काम थालेको पनि जानकारी गराउनुभयो। समाज रूपान्तरणका लागि महिला सशक्तिकरण आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड़ दिनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको महिला पत्रकारहरूको क्षमता अभिवृद्धि कार्यक्रमका सहभागीहरूले समाजलाई समयानुकूल परिवर्तन तथा क्रियाशील बनाउन महिला पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिक आर्यालले आर्थिक विज्ञान प्रविधि जलवायु परिवर्तन विपद लगायतका खोजमूलक स्थानमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताउनुभयो। सचिव अर्यालले पुराना नीति तथा ऐन कानून परिमार्जन हुने क्रममा रहेकाले छलफलबाट उठेका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी मन्त्रालय अघि बढ़ने बताउनुभयो। संचारिका समूहका अध्यक्ष विमला तुम्खेवाले पत्रकारको हक हित संरक्षणमा सम्बन्धित निकायले गम्भीर रूपमा सोच्नुपर्ने र निर्णायक तहमा महिला पत्रकारको सहभागिता बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले अप्ठ्यारो परिस्थितिमा पनि महिला पत्रकारहरू आफ्नो पेशाप्रतिको उत्तरदायित्व वहन गर्ने विषयमा बढ़ी संवेदनशील र जिम्मेवार रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको विषयमा सम्बन्धित सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो। कार्यक्रममा मन्त्रालयका सहसचिव एवं संचार महाशाखा प्रमुख गजेन्द्र कुमार ठाकुर, सार्वजनिक सेवा प्रसारण नेपालका नायब महाप्रबन्धक आरती चटौत लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। हावाको गति बढ़ेसँगै आज वायु प्रदूषणको मात्रा घटेको छ। काठमाडौँ उपत्यका आज प्रदूषणको मात्रा घटेर 7 नम्बरमा सूचीकृत भएको छ। एयर क्वालिटी इण्डेक्सको तथ्याङ्क अनुसार हिजो पहिलो प्रदूषित शहरमा सूचीकृत भई वायु प्रदूषण 348 एक्यूआईसम्म पुगेको थियो। वन तथा वातावरण मन्त्रालय वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज हावाको गति बढ़ेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित शहरबाट 7 पुगेको बताउनुभयो। आर्थिक नगरी वीरगंजमा लामो समयपछि सड़क विस्तारको काम शुरू हुन थालेको छ। साँगुरो सड़कका कारण कुरूप बन्दै गएको वीरगंज महानगरपालिकामा सर्वोच्च अदालतको फैसलापछि सड़क विस्तार गर्न थालिएको हो। सड़क विस्तारको व्यापारीहरूले विरोध जनाएका छन्। वीरगंजबाट संवाददाता राजेन्द्र सिंहको रिपोर्ट।
दिनहुँ कतै सड़क विस्तार त कतै रोकिनुपर्ने आन्दोलन भइरहेको छ। महानगर निकै कुरूप भएको र सौन्दर्यीकरणको माग सहित एकाथरीको रहेको छ भने अर्को पक्ष व्यापार समाप्त हुने, सम्पत्ति नाश हुने र पुरानो संरचना जोगाउनु पर्ने माग अघि सारेको छ। बिहान 8 बजे खुल्ने बजार 11 बजेसम्म पनि सञ्चालनमा छैनन्। यो पनि एक किसिमको विरोध रहेको घरधनी तथा व्यापारीहरूको भनाइ छ। वीरगंज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहिर गुप्ता, जो आफै पनि वडा अध्यक्ष हुन्, नगर प्रमुखलाई सड़क विस्तारको भय नदिलाउन सुझाव दिनुहुन्छ।
र वीरगंजका मेयर साहबलाई पनि यही कि वीरगंज बचाउनको लागि तपाईँ नगरपिता बन्नुहोस्, विनाशकारी नबनिदिनुहोस्।
वीरगंज महानगर प्रमुख राजेश मान सिंह भने सर्वोच्चको फैसलापछि आफ्नो सक्रियता बढ़ाएका छन्। निकै वर्षसम्म अवरूद्ध रहेको विस्तारको काम महानगरको प्रयासमा विस्तारै अघि बढ़न थालेको छ। महानगर प्रमुख राजेश मान सिंह:
प्राइभेट घरदेखि लिएर सरकारी अर्ध सरकारी सबै कार्यालयमा त्यहाँनिर लिखिसकेको छ। चिना लगाउने काम त सम्पूर्ण भइसकेको छ। धेरै दिनपछि यसले निकास पनि पाएको छ र वीरगंजको जुन सौन्दर्यता छ, वीरगंजको सड़क छ, कम्तीमा यसले चाहिँ वीरगंजको विकासमा चाहिँ फड्को मार्छ भन्ने हामीले विश्वास लिएका छौँ।
यस रस्साकसीमा व्यापारीहरू र घर धनीहरूले छुट्टै व्यथा पोखिरहेका छन्। उनीहरू भने राहतको प्रतीक्षामा छन्।
विकासको सँगसँगै व्यापारीको भी जोगाएको पडल, व्यापारको भी जोगाएको पडल, नगरको भी जोगाएको पडल।
अब हामी छन् कमाए खाएवाला व्यापारी बनी छन्, रोज कमाएवाला रोज खाएवाला। अभी त ऐसे आर्थिक मन्दी से हम छन् पूरा तंगी हो गेल बाटे।
यस अवधिमा व्यापारी र घर धनी सम्पत्तिको नाश हुने भन्दै चिन्तामा छन्। राजेन्द्र सिंह, रेडियो नेपाल, वीरगंज।
धनकुटामा पानीको मूल संरक्षणका लागि पुनर्भरण पोखरी अभियान सञ्चालन गरिएको छ। नगरपालिकाले पानीको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको सहयोगमा अभियान शुरू गरेको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटा नगरपालिका वडा नम्बर एक हिले स्थित श्री नम्बर दुई बाहिनी अड्डा र होराइजन होटलको बीचमा डाँडैभरि 1000 भन्दा बढी साना साना खाडल देख्न पाइन्छ। डाँडा आसपास पुग्ने जो कोहीलाई जिज्ञासा हुन्छ कि डाँडैभरि यस्ता खाडल कसले किन बनाएको होला भन्ने। पानीको मूल सुक्न थालेपछि पुनर्भरणको लागि धनकुटा नगरपालिका तथा पानीको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाको सहयोगमा निर्माण गरिएको स्थानीय केदार कुमार सिजालीले बताउनुभयो।
मुहान चाहिँ बढ्छ भनेर चाहिँ मेटामेट र हुसेनले र इसु मोडले चाहिँ खन्नु लगाएर चाहिँ हामीले के त्यो त्यसको अनुभव चाहिँ पानी पनि बढ्दैछ। लगभग हामीले 1000 चाहिँ रिजर्भ पोखरीहरू खनिरहेछ।
धनकुटा नगरपालिकासँगको सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसु मोडले 2075 सालबाट यो अभियान शुरू गरेको थियो। 2074 दुई हजार 76 सालसम्म इसु मोडले गरेका अध्ययनका आधारमा धनकुटाका एकदेखि 8 नम्बर वडा र छत्थर जोरपाटी गाउँपालिका का 2 र 3 नम्बर वडा समेटेर निबुवा ताङफा जलाधार व्यवस्थापन योजना तयार पारेको थियो। त्यसपछि समुदायमा पानी पुनर्भरण प्रणाली बारे सचेतना फैलाउने, जीविकोपार्जनमा सघाउने र समुदायकै सहभागितामा पुनर्भरण पोखरी बनाउने काम गरिएको हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेलले बताउनुभयो।
वडाभित्र भएका केही नमुनागत मूलहरूलाई संरक्षण गर्ने र त्यो मूलको मेन पोइन्ट कहाँ हुन सक्छ, जमिनलाई रिचार्ज गराउने अथवा पानीलाई रिचार्ज गराउने भन्ने छ। त्यो चाहिँ पोइन्टको आधारमा चाहिँ बर्खाको पानी चाहिँ कम्तीमा त्यो भौडीहरूमा छिरोस्, खाल्डोहरूमा छिरोस् र त्यो मुहान चाहिँ हिउँदमा सुखायाममा चाहिँ नसुकोस् भन्ने हिसाबले चाहिँ काम गरिएको।
इसिमोडको अध्ययनपछि निबुवा ताङखा क्षेत्रमा पर्ने 6 पोखरी, सुकेका 23 र चालु 74 मूलका साथै पानी रसाउने क्षेत्रको नक्साङ्कन गरिएको छ। उक्त अध्ययनमा स्रोत सुक्दै र पानीको परिणाम घट्दै गइरहेको उल्लेख छ। 2078 सालमा सार्वजनिक जलाधार व्यवस्थापन योजनामा पानीको उपलब्धता र पानीको गुणस्तरमा आएको परिवर्तनका प्रमुख कारणमा 2072 सालको भूकम्प, सड़क निर्माण, पहिरो, जलवायु परिवर्तन, स्रोत संरक्षणको अभाव, रासायनिक मल तथा कीटनाशकहरूको प्रयोगलाई औल्याइएको छ। यी सबै समस्याका बावजुद अहिले भइरहेको काम पानीको मूल संरक्षणको लागि उपयुक्त रहेको धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले बताउनुभयो। धनकुटाका पानीको समस्या भएको धेरै स्थानमा यो अभियान सञ्चालनमा छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
पाँचथरको विभिन्न स्थानमा लागेको डडेलोमा परि थप एकजनाको मृत्यु भएसँगै मर्नेको संख्या 2 पुगेको छ। फिदिम 13 जौबार स्थित रानीवन सामुदायिक वनमा लागेको डडेलोमा परि गम्भीर घाइते भएकी 47 वर्षीय उषा नेमुवाङलाई थप उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। कुम्मायक गाउँपालिका 3 स्थित तमराखुको वनमा लागेको डडेलोबाट सोही स्थानकी 22 वर्षीय प्रतिमा सम्बा हाम्फेको यसअघि मृत्यु भएको हो। डडेलोमा परि घाइते भएका 4 धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ। कुमायक 1 स्थित सिमले वनमा लागेको आगो बस्तीमा पस्दा 4 घर र ग्वाली जलेर नष्ट भएको छ। आगलागीबाट पशु चौपाया सहित 40 लाख बढ़ीको क्षति भएको प्रहरीले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्नका लागि आवेदन आह्वान गरेको छ। अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापन कार्यविधि 2081 दफा 9 बमोजिम सूचीकरण गर्न चाहने व्यक्ति, समुदाय वा संस्थाले 7 प्रकारका कागजात तथा प्रमाण संलग्न गरी संस्कृति महाशाखामा आवेदन दिन आह्वान गरिएको मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बास्कोटाले जानकारी दिनुभयो। आवेदन 7 कार्यविधिको अनुसूची 1 बमोजिमको ढाँचामा आवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ। पर्यटकीय सिजन शुरू भइरहेका बेला दुई दिनदेखि लगातार भिजिबिलिटी कम भएपछि सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थलमा उडान प्रभावित भएको छ। स्वदेशी तथा विदेशी पर्यटक र अन्य यात्रुहरू लिएर त्रिभुवन विमानस्थलबाट लुक्लाका लागि उडेका विभिन्न एयरलाइन्सका हवाई जहाज अवतरण गर्न नसकेपछि फाप्लु विमानस्थलमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिकी आयातमा थप 34% भन्सार शुल्क लगाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको 34% भन्सार करको जवाफमा चीनले पनि समान 34% नै कर लगाउने घोषणा गरेको हो। चीनले 11 अमेरिकी कम्पनीहरूलाई अविश्वसनीय संस्थाको सूचीमा राख्दै ती कम्पनीहरूलाई चीनभित्र व्यापार गर्न र चिनिया कम्पनीहरूसँग कारोबार गर्न प्रतिबन्ध लगाउने भएको छ। चीन र अमेरिका बीचको यो व्यापार युद्धले विश्व बजारलाई गहिरो नोक्सान पुर्याउन सक्ने चिन्ता बढ़ेको छ। दक्षिण कोरियाको सर्वोच्च अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको महाभियोगलाई सदर गरेको छ। यससँगै उहाँ राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ हुनुभएको छ। उहाँले गत डिसेम्बरमा मार्शल ल घोषणा गरे लगत्तै सड़क र संसद दुवैमा उहाँ विरूद्ध आवाज उठेको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारण उत्पन्न आर्थिक चुनौतीहरूको सामना गर्दै मौद्रिक नीतिमा सुधार मार्फत देशमा आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताउनु भएको छ। नेपाल राष्ट्र बैंकमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गवर्नर अधिकारीले आफ्नो कार्यकालमा बाह्य क्षेत्रको दबावलाई कम गर्न आवश्यक नीतिगत सुधार गरेकोले मुलुकको वित्तीय स्थायित्वलाई सबल बनाउन मद्दत पुगेको बताउनुभयो। आफ्नो कार्यकालमा वित्तीय स्थायित्व सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण सुदृढ़ बनाएको र जोखिम न्यूनीकरणका विभिन्न उपायहरू प्रभावकारी रूपमा लागू गरिएको गवर्नर अधिकारीले बताउनुभयो। डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय सुधार भएको, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटको प्रयोग उल्लेख्य रूपमा वृद्धि भएको पनि गवर्नर अधिकारीले उल्लेख गर्नुभयो। आफ्नो 5 वर्ष कार्यकाल पूरा गर्नुभएका गवर्नर अधिकारीलाई नेपाल राष्ट्र बैंकले शुक्रबार विदाई समेत गरेको छ। कर्मचारी संचय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल नाफाबाट संचय कर्ता तथा योगदानकर्ताहरूलाई करिब 5 अर्ब 34 करोड नाफा वितरण गरेको छ। संचयकर्ताको खातामा करिब 5 अर्ब 27 करोड र योगदानमा आधारित निवृत्ति भरण कोषका योगदानकर्ताको खातामा करिब 6 करोड 43 लाख नाफा जम्मा गरेको कोषले जनाएको छ। कोष संचालक समितिको चैत 17 गते बसेको बैठकले आर्थिक वर्ष 2080-81 वित्तीय विवरण स्वीकृत गर्दै संचयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौजदात रकममा 1.10% का दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो। कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाको 92% रकम संचयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि वितरण गर्ने गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
शहीद स्मारक ए डिभिजन लीगमा शुक्रबार अन्नपूर्ण क्लब, आरसेटी र टुसाल युथ क्लब 1-1 गोलको बराबरीमा रोकिएका छन्। यस नतिजासँगै टुसालले 4 खेलमा 6 अङ्क जोडेको छ। आरसेटीको समान खेलबाट 4 अङ्क छ। सात बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा आरसेटीका लागि सुधीर बामा र टुसालका लागि देवराज तामाङले गोल गरे। नेपाल रब्बी संघको आयोजनामा राष्ट्रिय फिटसिङ रब्बी च्याम्पियनशीप चैत 27 देखि वैशाख 2 गतेसम्म हुने भएको छ। च्यासल रंगशालामा हुने प्रतियोगिताको 4थो संस्करणमा 3 विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब तथा साबिक विजेता गोर्खाली रब्बी क्लबको सहभागिता रहनेछ। सहभागी टोलीले 1 महिना अघिदेखि नै प्रशिक्षण शुरू गरिसकेको आयोजकले बताएको छ। प्रतियोगितामा सहभागी टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ। प्रतियोगिताको विजेताले 2,22,222 रुपियाँ सहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले 1,11,111 रुपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसै गरी प्रतियोगिताबाट आगामी वैशाख 20 गतेदेखि 22 गतेसम्म घरेलु भूमिमै हुने नेपाल बंगलादेश रब्बी श्रृंखलाका लागि राष्ट्रिय टोलीको खेलाड़ी छनौट गरिनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भाग मा आंशिक बदली रही गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 11.9 डिग्री सेल्सियस। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 13 डिग्री सेल्सियस। नेपालको अधिकतम 35 डिग्री सेल्सियस, न्यूनतम 11.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको छैटौं शिखर सम्मेलन बैंकक शोधपत्र 2030 जारी गर्दै सम्पन्न। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बिम्स्टेकको शिखर सम्मेलन सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच थाइल्याण्डको बैंककमा भेटवार्ता। हावाको गति बढ़ेसँगै काठमाडौँ उपत्यकामा आज वायु प्रदूषणको मात्रा घट्यो र चीनले अमेरिकी सामानमा थप 34% भन्सार कर लगाउने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।